नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले कथाकार गीता खत्रीको पुस्तक अन्त्यहीन इच्छा लिएर आइपुगेको छु। कथाकार गीता खत्रीको अन्त्यहीन इच्छा कथा संग्रह 2074 सालमा पहिलो पटक प्रकाशित भएको कथा संग्रह हो। साझा प्रकाशनले बजारमा ल्याएको यो कथा संग्रहका केही कथाहरू हामी हरेक शुक्रबारको श्रृंखलामा सुन्दै आएका छौं। आज पनि यसैबाट मैले केही कथाहरू लिएर आएको छु र पहिलो चरणमा गीता खत्रीको कथा सुनाउँछु। वाचन शीर्षक छ विजय। अदालतमा आज अन्तिम सुनवाई छ, मलाई अलि सन्चो छैन। तिमी मसँग साथी जान्छौ नमुना? सलिमाले सोधिन्। नमुनाले सहजै हुन्छ भने। सलिमा र नमुना धेरै पहिलेदेखिका साथी हुन्। सानामा पनि उनीहरू असाध्यै मिल्थे, आफ्ना मनका कुरा एक आपसमा खुलस्त भन्थे। सलिमालाई नमुनाका सबै आनी बानी थाहा छ, नमुनालाई पनि सलिमाको सानैदेखिका कथाहरू थाहा छ। सलिमा र चिरञ्जीवी देवले गन्धर्व विवाह गरी बाछा बन्धनमा बाँधिएको पनि 30 वर्ष नागिसक्यो। छोरीहरू सबै हुर्किएर आफ्ना परिवार बनाएर बसिसके। उनीहरूले नेपाल छोडी अमेरिका आएको पनि झण्डै झण्डै 3 दशक पुग्न लागिसक्यो। उनीहरूको जीवन सुखी अनि खुसी नै देखिन्थ्यो। सलिमा र चिरञ्जीवीका जोइपोइ बीच गहिरो माया प्रीति थियो। चिरञ्जीवी देव कामकाजको सिलसिलामा धेरै जसो बाहिर गइरहन्थे, कहिले चाँडै फर्कन्थे, कहिले महिनौसम्म बस्नुपर्थ्यो। जब घर फर्कन्थे, सलिमा उनलाई मनपर्ने खानेकुरा बनाउने, मनपर्ने लुगा लगाउने गर्थिन्। खासमा भन्नुपर्दा उनी पतिलाई जे मनपर्छ त्यही मात्र गर्थिन्। चिरञ्जीवी देवलाई भने अर्कै चाहनाले पोलिरहेको थियो। साथीभाइलाई के थाहा, व्यक्त गर्न सक्ने खालको कुरा पनि थिएन। अमेरिकाको विश्वविद्यालयमा आएर स्नातकोत्तरसम्म पढेका व्यक्तिले परिवारमा एउटा छोरा नभए त हुँदै हुँदैन भनेर कसरी माग गर्न सक्छ र? हरेक मान्छेमा विभिन्न चाहनाहरू लुकिरहेका हुन्छन्। कसैले त्यसलाई व्यक्त गरिहाल्छ त कसैले गर्दैन। बाहिरी अनुहारमा पोतिएको बनावटी खुसीमा मान्छेभित्रका चोट, पीडा र व्यथाहरू पढ्न नसकिने रहेछ। एउटा छोरा पाउन नसकेकी भनी समय समयमा चिरञ्जीवी देव सलिमालाई कुटपिट गर्ने र अनेक लाञ्छना लगाई शारीरिक र मानसिक यातना दिँदै आइरहेका रहेछन्। यस्ता कुरालाई सलिमाले धेरै लामो अवधिसम्म सहँदै आएकी थिइन्। सहनशीलताको एउटा सीमा हुन्छ, सीमा नागेपछि जे कुराले पनि निकास खोज्छ, निकास पाएर बाहिर आउँदा यसले उग्र रूप लिन पनि सक्छ। चाहे पानीको बहावमा आएको रोकावट होस् वा मान्छेको सहनशीलता, स्वाभाविक वा प्राकृतिक पनमा रोकावट आएपछिको परिणाम अप्रत्याशित हुनु शाश्वत सत्य हो। एक दिन रिसको आवेगमा आएर चिरञ्जीवी देवले सलिमाको चरित्रमाथि नै आँचाउने आरोप लगाए। यसले गर्दा सलिमाको सहनशीलताको बाँध टुट्यो। 25-26 वर्ष पार गरिसकेका त्यस्ता लायकका छोरीहरूको डीएनए समेत परीक्षण गर्नुपर्ने अवस्था आयो। अनि आफ्ना वयस्क भइसकेका छोरीहरूसँग सरसल्लाह गरेपछि सलिमा चिरञ्जीवी देवबाट पार पाउने भनौं वा उनको शारीरिक तथा मानसिक यातनाबाट मुक्त भएर बस्ने उपाय स्वरूप अदालतको ढोका घचघच्याउने निर्णयमा पुगिछन्। यही निर्णयको फलस्वरूप पारपा चुकेका निमित्त अमेरिकी अदालतमा उनले मुद्दा दायर गरेकी थिइन्। चिरञ्जीवी देव आफ्नो परिवारसहित अमेरिकामा आई कामकाज गरेको पनि 26 वर्ष लागिसकेको थियो। उनले राम्रै काम पाएका हुन्। छोरीहरूलाई राम्रै स्कूल र कलेजसम्म पढाउन सफल भएका थिए। सबै छोरीहरू यहीँ हुर्के, बढेर काम पनि गर्दैछन्। उनीहरूलाई यहाँको सामान्य कानूनको ज्ञान त थियो नै, त्यसैले छोरीहरूको सहयोगमा सलिमाले मुद्दा अमेरिकी अदालतमै दायर गरेकी हुन्। आफ्नी आमामाथि बाबुको यति ठूलो यातना र क्रूरताका बारेमा उनीहरूले चालै पाएका रहेनछन्। आमाको सहनशीलतामा गर्व र बाबुको दुर्व्यवहारप्रति खेद दुवै एकैपटक उनीहरूको मनमा उर्लियो। अमेरिकी परिवारबीचमा यस्तो विवाद देखिएको भए विवाद सुरु भएको दिनदेखि नै लोग्ने स्वास्नी अलग बस्ने थिए। यहाँको कानून अनुसार दुई वर्षभित्रमा विवाहको छिनोफानो भइसक्ने थियो, तर नेपाली समाजको संस्कार र नारीको सहनशीलताका कारण सलिमाले धेरै वर्ष मानसिक पीडा सहेर बसिन्। मुद्दा दायर गरेको दुई वर्षपछि आज उनीहरूको भेट अदालतमा हुँदैछ। कस्तो लेखान्तर हो! लोग्ने स्वास्नी दुवै बीच आफ्नो अमूल्य र छोटो जीवनबारेको विश्लेषण र सहन सक्ने क्षमताको कमीको परिणाम हो आजको फैसला। मनभित्र पलाउने रिस रागहरू सर्पको विष निकाले चाहिँ निकाल्न पाए कस्तो हुन्थ्यो होला! हामीले कल्पना गरेको स्वर्ग यही धरतीमै बनाउन सकिन्थ्यो होला। आखिर स्वर्ग पनि हामीले कल्पना गरेको एउटा सपना त हो नि। सलिमा 16 वर्ष नपुग्दै चिरञ्जीवी देवसँग मायाप्रति गाँस्न पुगेकी थिइन्। आमा बाबुको इच्छा विपरीत उनी गन्धर्व विवाह गरेर गएकी थिइन्। सलिमा ज्यादै हँसिली र फरासिली थिइन्, सबैलाई सधैँ हँसाउँथिन्। उनको मनमा दुःख दर्द भनेको त छँदै छैन जस्तो देखिन्थ्यो। आज आएर यो दिन देख्नु पर्ला र यो पीडा भोग्नु पर्ला भनेर त कल्पना पनि गरेकी थिइनन्। तर के गर्ने, कहिलेकाहीँ कल्पना नगरेका कुरा पनि भोग्नु र देख्नुपर्ने हुन्छ। विगत 4-5 महिनादेखि नमुनाले सलिमालाई देखेकी थिएनन्। फोन गर्दा फोन उठ्दैन थियो, बेपत्ता जस्तै भएकी थिइन्। सलिमाको जीवनमा भुइँचालो आएको नमुनालाई पो के थाहा। सलिमाले त्यति ठूलो वेदनालाई आफूभित्र पालेर कति सजिलो हिँडिरहेकी रहेछन् भन्ने कुरा बल्ल उनलाई थाहा भयो। मान्छे कतिसम्म कठोर बन्न सक्ने रहेछ, के साथी के नाता, आखिर एउटा पहाड नै आफै माथि आएर थिचेपछि। अदालतमा कुरा पुगेर फैसलाको दिन आएपछि मात्र सबै कुरा नमुनालाई थाहा भयो। एक हप्ता अगाडि मात्रै चिरञ्जीवी देवसँग नमुनाको भेट तरकारी बजारमा भएको थियो। यसमा पनि नमुनाले आफ्नो अनुरोध र सलिमाका मनका कुरा दोहोऱ्याएकी थिइन्। त्यसवक्त चिरञ्जीवी देवले भन्दै थिए, अरे अदालतमा गएर यसरी मुद्दा दायर गरिहाल्छे भन्ने लागेको थिएन। मैले आवेगमा आएर बिचारै कटुवचन प्रहार गरिहालेछु, अब के नै गर्न सकिन्छ र। त्यति भनेर परेली टलपल गर्दै उनी आफ्नो बाटो लागे। मानवीय सम्बन्धको बिचल्लीमा नमुनाको मन फेरि एकपल्ट चिराचिरा भयो। एक महिनापछिको कुरा हो, मैले बाटोमा सलिमालाई घरतिर आइरहेको देखेँ। परैबाट उनले मलाई पनि देखिन्, छिटो छिटो मतिर आइन्। केही कुरा नै नगरी सलिमाले मलाई अँगालो हालिन्, म छक्क परे। केही बेरको मौनतापछि बल्ल उनी बोलिन्, मैले मुद्दा जितेँ, मेरा सबै मागहरू पुरा भए, मैले 30 वर्षदेखि गर्दै आएको दुःख अनि दुःखद यातनाहरूको पुरस्कार मलाई मिल्यो। यो सुनेर मलाई खुसी पनि लाग्यो, नारीको जित भएछ, सही निर्णय भएछ, भ्रष्टाचारी काम भएनछ, मानवाधिकार मानसिक तथा शारीरिक यातनाको सुनवाई भएछ। तर मेरो मनको अर्कोतिर बेग्लै भावना उठिरहेको थियो, अब सलिमाको एक्लो जिन्दगी, अमेरिकी बसाई, बिस्तारै अरूको सहयोगको आशा गर्ने बेलामा यो जित र यो विजयले के गर्ने? 50 नागिसकेको एक्लो जीवनलाई यो जितले कसरी मलमपट्टि लगाउला र? म मनमा यिनै कुराहरू खेलाउँदै रेल चढ्न हिँडेको मान्छे बसमा पो चढेछु। बस चढेर मेसिनमा आफ्नो टिकट हालिसकेपछि पो झल्यास भए। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक विजय हो। मैले विजय कथा कथाकार गीता खत्रीको अन्त्यहीन इच्छा कथा संग्रहबाट वाचन गरेर सुनाए। मैले यसै कथा संग्रहको अर्को कथा पनि अब सुनाउँछु। शीर्षक छ सपनामा बरबराइरहने छोरी। मामु मामु म यो हेर्न सक्दिनँ, म यो हेर्न सक्दिनँ, निद्रामै कराएकी छोरीको आवाजले सरिता बिउजिन्। श्रीमानको निद्रा नबिउजाने गरी सरिता उठिन्। उनी छोरीको कोठाको ढोका बाहिर कान थाप्न पुगिन्। नानु निद्रामै कराइरहेकी थिए, ऊ अझै बरबराइरहेकी थिए। हो मामु, म यहाँ बस्न सक्दिनँ, यो वातावरण मलाई मन परेको छैन। छोरी निद्रामै एक तमासले बोलिरहेको देखेर सरिता कोठा खोलेर भित्र पसिन्। नानुको निद्रा अझै खुलेको थिएन। ऊ छिटो छिटो सुहाँ सुहाँ गरिरहेकी थिए। उनले छोरीलाई बिस्तारै गचगचाइन्। नानु तिमीलाई के भयो, नराम्रो सपना देख्यौ? यता हेर त, लौ हेर, यो त पसिनै पसिना पो भएकी रहेछ। सरिताको घचघचाइपछि नानुले बिस्तारै आँखा उगारी। आमालाई अनौठोसित हेर्दै उसले भने, मामु मलाई केही भएको छैन, के गरेर मैले? तिमी निद्रामा बरबराइरहेको मैले सुने, अनि के भयो भने डरले हेर्न आएकी। तिमी निकै बेर बरबरायो, तिमी यसरी निद्रामा बरबराएको मैले कहिल्यै सुनेकी थिइनँ। पलङको छेउमा बसेर छोरीको निधार छाम्दै सरिताले सोधिन्, के भयो बाबा तिमीलाई, नराम्रो सपना देख्यौ? मामु मलाई केही पनि भएको छैन, के भनेर मैले त्यस्तो? नानु यी मन्त्रहरू उच्चारण गर्दैछु त, ओम अनन्ताय नमः, ओम नारायण नमः। त्यसो भए तिमी नराम्रो सपना देख्ने छैनौ। हस् मामु, हजुर पनि सुत्न गइसियोस्। सरितालाई अमेरिकी सरकारको विविधीकरण भिसा प्रणाली डिबी अन्तर्गतको चिट्ठा परेपछि यो परिवार एकाएक भाग्यमानी परिवारमा गनिएको थियो। नेपालबाट अमेरिका आउने बेला राजुका बाबुआमा बाहेक साथीभाइ नातेदारहरूले सरिताको भाग्यको सकुञ्जेल तारिफ गरेका थिए। नेपालमै पनि राम्रो आर्थिक अवस्था भएको खानदानी परिवार। सरिताका पति राजु इन्जिनियर थिए, राम्रा र पढाइमा लगनशील छोराछोरी, हेर्दै ईर्ष्या लाग्ने सानो परिवार। कसै कसैलाई त ईश्वरले पनि कति राम्रो चाँजो पाँचो मिलाइदिएका हुन्छन्। नेपालमै यति राम्रो व्यवस्था छँदै थियो, फेरि अमेरिकी हरियो पत्ताको चिट्ठा सरितालाई नै पर्यो। चिट्ठा पर्नु नै थियो त अलि नहुने दुखीहरूलाई पर्नु नि। खै ईश्वरले पनि पक्षपात गर्दा रहेछन् क्यार, जसलाई सबै कुराले भरिभराउ छ ईश्वरको आँखा पनि त्यतैतिर जाँदो रहेछ कि। कति भाग्यमानी सरिता, उनको भाग्यबारे कुरा नगर्ने साथी सहेलीहरू कमै थिए होलान्। त्यही भाग्यसँग खेल्दै अझै राम्रोसँग मौलानका लागि सरिता र राजु सपरिवार अमेरिका भित्रिएको तीन वर्ष भइसकेको छ। तीन वर्षको यस बसाइमा उनीहरूको परिवारमा खासै खुसीको कुनै रौनक आउन सकेको छैन। अमेरिका जान पाउने भन्ने बित्तिकै नेपालमा भाग्यमानी कहलाइन्छ, तर यो भाग्य लिएर यहाँ आएपछि सङ्घर्षमा के कति जुझ्नुपर्छ भन्ने अनुभव त मेसिन चाहिँ काममा जोतिएपछि मात्रै थाहा पाइन्छ। यहाँको सङ्घर्षमा उत्रिएपछि मात्र यहाँको हन्डर र ठक्करको असली स्वाद थाहा हुन्छ। पछिल्ला तीन वर्षमा सरिताले अनुभव गरेको यही हो। डिबीको चिट्ठा परेपछि राजु र सरिता दुवै आफ्नो स्थायी जागिरबाट राजीनामा दिएर अमेरिका भित्रिएका हुन्। हरेक मानिसमा उच्च मनोकांक्षा हुन्छ, सोही अनुसार उसका चाख र मागहरू पनि बढ्दै जान्छन्। हरियो पत्ताको चिट्ठा पर्ने बित्तिकै राजु र सरिताले अमेरिका गई सुख सयलपूर्ण स्तरीय जीवन बिताउने सपना देखे। त्यही सपनामा तरङ्गिँदै उनीहरूले अमेरिका आएर स्थायी बसोबास गर्ने निर्णय लिन ढिलासुस्ती गरेनन्। सरितालाई चिट्ठा परेदेखि नै राजुका बाबुआमा दुवैको अनुहारमा रिक्तता देखिन थालेको थियो। छोरा बुहारीसितको नजिकै गरेको बिछोडको पल सम्झदै बुढाबुढी दुवै भित्रभित्र पीडाले पिल्सेका थिए। छोरा बुहारीको निर्णयमा उनीहरूले कडा रोकटोक गर्न सकेनन्। यिनीहरू नगइदिए हुन्थ्यो भन्ने दुवैको चाहना थियो। जुन दिन छोरा बुहारीले अमेरिका जाने निर्णय सुनाए, त्यसै दिनदेखि ती जोडीको रातको निन्द्रा हराएको थियो। राजु एउटै छोरा हो, यहाँ नपुग्दो के छ र यिनीहरूलाई? राजधानीमा राम्रो घर छ, थुप्रै स्थानमा जग्गा छन्, आफ्नै गाडी छ। छोरी नानु कहलिएको निजी स्कुलमा पढ्छिन्। सानैदेखि नानुको पनि राम्रो बानी छ। उनीहरूलाई हाम्रो पनि त केही बोध छैन। हाम्रो आफ्नै आम्दानी छ, नेपालमा सबै कुराले पूर्ण छ, सम्पत्ति छ, आम्दानी छ र इज्जत पनि छ, के को कमी छ र? अमेरिका अमेरिका भनेर मर्यादा गर्छन्, मैले केही बुझ्न सकिनँ। राजुकी आमाले श्रीमानलाई पटक पटक यी कुराहरू भनिरहेन्। कतिपल्ट उनले राजुको बाबुसित भनिन् पनि, तैपनि राजुले मानिहाल्छ कि तपाईँले एकपल्ट सम्झाउने हो कि? राजुका बाबु सेनाका अवकाश प्राप्त मेजर हुन्। यो उमेरमा पनि बुढा निकै फुर्तिला छन्। सैनिक जीवनको नियमित व्यायाम र पथ परहेजमा बसेर होला आमा भने रोगी नै हुन्। बाह्रजना छोराछोरी जन्माउनु एउटी आइमाईका लागि सानो कुरा होइन। दसजना सन्तान मरेर अन्तिम दुई मात्र बाँचे। बाँचेका दुईमध्ये राजु विदेश जान लाग्दा दसजना बच्चाको शोक बोकेकी आमाको मन कसरी चिरिएको होला त्यो उनलाई मात्रै थाहा छ। यत्रो सन्ताप उनी कसैलाई देखाउँदिनन्, सधैँ हाँसिरहन्छन्। ईश्वरले उनीमाथि अन्याय गरे भन्न पनि सक्दिएन। एउटा छोरा र एउटी छोरी उनका काखमा छोडिदिएका हुन्। उमेर ढल्कँदै गएपछि हुर्केका राजु र उनकी बहिनी बुनुको विवाह आमा बाबुले चाँडै गरिदिए। उनीहरूसित नाति नातिनाको मुख हेर्ने स्वाभाविक रहर अति नै थियो। छोराछोरी दुवैपट्टि गरेर तीनजना नाति नातिनाहरू भइसकेका थिए। उनलाई नातिना तिनीसहित रमाउन पाउँदा आफ्नो शारीरिक कमजोरी र बिमार हराएको महसुस हुन्थ्यो। बुहारी निकै मिजासिली र मिहिनेती थिइन्। उता छोरी दिएर पठाएको परिवार पनि निकै राम्रो थियो। ज्वाइँ असल र छोरीको दुःख मर्का बुझ्ने खालका थिए। छोरा र छोरी दुवैतर्फको सुखद घरजमले मेजरनी खुसी नै थिइन्। सन्तानको यो खुसी र सुखको वातावरणका बीच एकाएक छोरा बुहारीको अमेरिका जाने निर्णयले चिन्तामा डुबेकी मेजरनी हिजो रातिदेखि सुत्न सकेकी छैनन्। छोरा बुहारी अमेरिका उड्ने अघिल्लो दिन बिहान चिया पिउँदै गर्दा राजुकी आमाले श्रीमानका अनुहारमा धेरैपल्ट पुलुक पुलुक हेरिन्। छोरा बुहारीलाई अमेरिका नजानका लागि अन्तिमपल्ट सम्झाउन उनले पतिसित अनुरोध गरिन्। मेजर बुढाले बुढीका कुराको केही उत्तरै नदिई भित्तातिर हेर्दै चिया पिइरहे। छोरा बुहारीले निर्णय गरिसके। अब उनले रोक्न सक्ने कुरै थिएन, रोक्ने कुरो आउँदैन। यदि छोरा बुहारीले निर्णय बदलेनन् भने उनको बोलीको कुनै भाव हुँदैन, अपमान मात्र हुन्छ, यसले चोट मात्र पुग्छ। आखिर राजुको बाबु पनि अवकाश प्राप्त मेजर नपरे। घरको मूली भएको कारणले उनको बोली र उनका आदेशहरू आजसम्म सबैले सिरोपर गरेर आएका थिए। जुनसुकै कुराको निर्णय गर्दा वा त्यस्तो निर्णय सुनाउँदा त्यसबारे राम्रो तयारी गरेर मात्र निचोडमा पुग्ने उनको पुरानो बानी हो। त्यसैले उनको प्रत्येक निर्णयको औचित्य हुन्थ्यो। तर हिजो राजु र उनकी श्रीमतीले घर सल्लाह गर्दा पैसा कमाउन मात्र नभई सन्तानको भविष्यका लागि पनि आफ्नो योग्यता बढाउनका लागि मात्र हो भन्दै अमेरिका जाने निर्णय सुनाएका थिए। उनीहरूको विचार पनि एक हदमा मेजरलाई राम्रै लागेको हो। त्यस अवस्थामा उनीहरूलाई नजाओ भनी रोक्न खोज्नु र यसमा बढी बहस गरिरहनु भन्ने उचित छानेनन्। मेजरनीलाई भने छोरा बुहारीको निर्णय र मेजर बुढाको मौनता दुवैमा चित्त बुझेको थिएन। जसरी खोला तलतिरै बग्छ त्यसरी नै माया पनि तलतिरै बग्ने त हो नि। राजुले आफ्नो केटाकेटीको निमित्त यो निर्णय लिएको थियो। एकमात्र छोरीको भविष्य हेर्नु परेको कारण राजुले आफ्नै आमाको वचनलाई सिरोपर गर्न सकेको थिएन। आमाले राजुलाई अमेरिका नजानका लागि आग्रह गर्दै भनेकी पनि हुन्। हेर बाबु, म पनि आज हो कि भोलि हो, यो घिडघिडो सास छ। त एउटै छोरा होस्, देशमै बसेर एउटी छोरीको शिक्षा हेर्न सक्दैनस् र तँलाई नपुग्दो के छ? पदमा छस्, आम्दानी राम्रो छ। हेर जिद्दी नगर बाबु, मेरो अन्तिम समयमा तैँले मुख देख्न नपाउलास्। उत्तरमा राजुले आमालाई नै सम्झायो, आमा, मान्छेहरू अमेरिका जान पाए जति पनि पैसा खर्च गर्छन्, हामीले त्यस्तो केही गर्नु परेन। यसरी आएको मौकालाई नरोक्नुहोस्। बरु हामी बेला बेलामा यता आइरहन्छौँ, आखिर हाम्रा बीचमा दिनदिनै कुरा पनि त भइरहन्छ नि। बुढी आमा त्यति बेला निरुत्तर भई टोलाएर छोराको कुरा सुनिरहेकी थिएन। आमा टोलाएको देखेर राजुले भन्यो, हामी पैसाका लागि जान लागेको होइन, बरु छोरीको भविष्यलाई सोचेर जान लागेको। केही वर्ष बसेर नानुको पढाइको टुङ्गो लागेपछि म यहीँ आउँछु, तपाईँहरूको रेखदेख गर्नेछु, चिन्ता नलिनुहोस्। छोराको सान्त्वनाले मेजरनीको मनलाई शान्त पार्न सकेन। राजु अमेरिका आएको छ महिनामै मेजरनी संसारबाट बिदा लिएर गए। मर्ने बेलामा पनि राजुलाई सम्झँदै थिएन रे। अन्तिम अवस्थासम्म पनि उनका आँखाले छोरा खोजिरहेको थियो रे। सन्तानसितको बिछोड र पत्नी वियोगले मेजर बुढा पनि छ महिनामै धेरै गलिसकेका थिए। सरिता र उनका श्रीमान राजु दिनदिनै जस्तो नेपालको खबर बुझिरहन्छन्। बुढाको स्वास्थ्य निकै कमजोर हुँदै गरेको खबरले पनि होला। राजुको मुहारमा उदासी छाएको सरिता सहजै थाहा पाउँछिन्। अमेरिका आएपछिका यी तीन वर्षमा राजु र सरिता दुवैजना मेसिन जस्तै काममा जोतिरहेका छन्। यति साह्रो काम त नेपालमा हुँदा न राजुले गरे न त बुहारीका रूपमा सरिताले नै गर्नु पर्यो। अमेरिका आएर कामबाट बिदा लिएर बस्नु राजु र सरिता जस्ताका लागि सहज छैन। काममा निरन्तर जोतिँदा यहाँ साधारण जीवन जिउन सजिलै छ, तर पनि राजुको परिवार खासै रमाउन सकेको छैन। छोरी यहाँको सार्वजनिक स्कुलमा पढ्छिन्, बाह्र कक्षासम्म पढ्न कुनै पैसा लाग्दैन, स्कुल जाने आउने यातायातका लागि पास दिएको हुन्छ। आमा बाबुको आमदानी हेरेर बिहान र दिउँसोको नास्ता पनि सित्तैमा वा कम पैसामा दिन्छन्। त्यस हिसाबले छोराछोरीका लागि खर्च गर्नु पर्दैन, छोराछोरीका शिक्षाका लागि खर्च गर्नु नपर्दा केही हदसम्म पैसा जोगिन्छ पनि। यति हुँदाहुँदै पनि अमेरिकामा सरिता र राजुको मन रमाउन सकेको छैन। अब त नानु पनि दिनहुँ निद्रामा बरबराइरहन्छ। छोरी यहाँको सार्वजनिक स्कुलमा पढ्छिन्, बाह्र कक्षासम्म पढ्न कुनै पैसै लाग्दैन, स्कुल आउने जाने यातायातका लागि पास दिएको हुन्छ। आमा बाबुको आमदानी हेरेर बिहान र दिउँसोको नास्ता पनि सित्तैमा वा कम पैसामा दिन्छन्। त्यस हिसाबले छोराछोरीका लागि खर्च गर्नु पर्दैन, छोराछोरीका शिक्षाका लागि खर्च गर्नु नपर्दा केही हदसम्म पैसा जोगिन्छ पनि। यति हुँदाहुँदै पनि अमेरिकामा सरिता र राजुको मन रमाउन सकेको छैन। अब त नानु पनि दिनहुँ निद्रामा बरबराइरहन्छ। म बस्न सक्दिनँ, म हेर्न सक्दिनँ, म यहाँको संस्कृतिसँग मिल्न सक्दिनँ भन्दै ऊ बरबराइरहन्छ। व्यवहारमा छोरी नानु ज्यादै शान्त स्वभाव किसे, सानै भए पनि चित्रकलामा ज्यादै सौखिन छ। उमेर अनुसार ऊ एक हिसाबले सिद्ध हस्त छ। उसका चित्रहरू कक्षामा पनि निकै प्रशंसित हुन्छन्। धेरै पटक सरिताले शिक्षकहरूका मुखबाट छोरीको प्रशंसा पनि सुनेकी छन्। खाली भएको समयमा चित्र कोरेर बस्ने नानुको बानी नै भएको छ। दिनदिनैको कामले राजु पनि ज्यादै थकित हुन्छन्। 15-16 घण्टा त बानी नै परेको हो, तर कहिले त 18 घण्टासम्म काम गर्नुपर्छ। नेपालमा जस्तो कुर्सीमा बसेर शिक्षा र पदअनुसारको काम यति लामो समय गर्न पाएको भए पनि ठिकै हुन्थ्यो होला। आफ्नो योग्यता अनुसारको काम नभएर पनि होला उनको मुहार सधैँ मलिन देखिन्छ। सरिता पनि 12 घण्टा बाहिरको काम गरेर घर फर्कन्छिन्। घरको काम पनि उनैले गर्ने हो। खटाइ अनुसारको कमाई त सन्तोषजनकै हो, तर 3 वर्षको बसाइमा कसैको मुहारमा खुसीका रेखाहरू कोरिएनन्। बाहिर सिमसिम पानी परिरहेको थियो। छोरी बरन्डामा बसेर बाहिरको सिमसिमे पानी नियालिरहेकी थिए। सरिता आज बिहानदेखि मनमा कुरा खेलाउँदै थिइन्। हिजो राति छोरीको बरबराईले पनि उनको निद्रा कचल्टिएको थियो। सरिता छोरीलाई धाप मार्दै छेउमै गएर नानु भन्दै सँगै बसिन्। नानुले आफ्नो स्कुलमा बुझाउनका लागि तयार गरेको चित्र सरितालाई देखाए। उनलाई छोरीको सुन्दर कलाकृति मन पर्यो। उनले भनिन्, आहा, कति राम्रो चित्र! मामु, यो चित्रको भावना बुझ्नुहुन्छ? नानुले प्रतिक्रिया मागे। सरिताले भनिन्, यो त म कसरी बुझौँ? हेर्दा निकै राम्रो छ, गहिरिएर बुझ्न त चित्रकार नै भन्नु पर्ला। नानुले कर गरी, तैपनि विचार गर्नुहोस् न मामु। सरितालाई अमेरिका बसाइको परिवेश र घटनाक्रमले गम्भीर बनाएको थियो। उनले भनिन्, नानु, यो कुरा पछि गरौँला, बरु भन त तिमीलाई के कुराको समस्या परेको छ? तिमी अचेल सपनामा सधैँ बरबर आउँछौ, तिम्रो मनमा के छ भन त? म तिम्री आमा मात्र नभएर साथी पनि त हुने, साथीकै हैसियतले यो कुरा गर्दैछु। विपनामा केही चित्त नबुझेका कुराहरूले सपनामा आएर सताउने गर्छन्। मलाई साथी सम्झेर मनको कुरा खोल नानु। नानुले मुख खोलिन्, मामु, म नेपालबाट किशोर अवस्थामा अमेरिका आएँ। यहाँको र हाम्रो संस्कृति रहनसहनमा आकाश पातालको फरक छ। तपाईँ अभिभावकहरू भेट हुँदा सधैँ जसो आफ्ना केटाकेटीका बारेमा कुरा गरिरहनुहुन्छ। कोही अचेल मेरो छोराछोरी हाम्रो कुरा नसुन्ने भएका छन् भन्छन्। कोही त्यो फलानेकी छोरीले कस्तो लुगा लगाए कि भन्छन्। कसैले यिनीहरूले नेपाल बिर्सिए भन्छन्। केटाकेटीको भविष्यका लागि तपाईँहरू सबैजसो चिन्तित भएको मैले महसुस गरेको छु, त्यही देखेकी छु र सुनिरहेकी छु। सरिताले एकटकले छोरीको मुहार हेरिरहन्। नानुले भने, भन्नुहोस् न, म त आएको भर्खर 3 वर्ष त भयो नि, तर जो बच्चैदेखि यहाँ आएका छन् तिनीहरूको मनभित्र आफ्नो संस्कृति र रहनसहनको के छाप रहोस्? एकातिर उनीहरू यहाँको संस्कारमा हुर्केका छन्, अर्कोतिर उनीहरूले आमा बाबुको यस्तो गुनासो सुन्नुपर्ने हुन्छ। मैले अचेल बिस्तारै त्यसको महसुस गर्न थालेकी छु। उनीहरूका सामु एकातिर आमा बाबु, आफ्नो देश परिवार हुन्छ भने अर्कोतिर त्यही विशाल समाज छ जहाँ हजुरहरूले पौडन नजान्दै समुद्रमा पठाइसक्नु भएको छ। यस्तो अवस्थामा तपाईँहरू नै भन्नुहुन्छ, जुन पायो त्यही हात नसमात्नु, मामु मेरो एउटा प्रश्नको जवाफ दिनुहोस्। यदि हजुरहरूले भनेको जस्तो हात फेला नपारेको खण्डमा पानीमाथि उत्रिन जुनसुकै हात पनि हामीले समाउन बाध्य हुनुपर्छ कि पर्दैन? छोरीको कुरा सरिताले केही बुझिनन्। नानुले फेरि व्याख्या गरे, एकपटक तपाईँहरू सबै आमा बाबुले सोच्ने कुरा हो। मामु तपाईँहरूलाई भन्दा हामी बच्चाहरूलाई झन् कठिन हुन्छ। हामी तपाईँहरूले देखाएको बाटोमा लाग्ने कि यहाँ भएको वातावरण रहनसहनसँग भिज्दै अगाडि बढ्ने, हामी यो दोधारमा झन् अल्बलिएका छौँ। खास म जस्ता छोराछोरीले आमा बाबुको चित्त पनि दुखाउन चाहँदैन, यिनले यहाँको समाजसँग पनि भिज्नु नै छ। फेरि सबैको आआफ्नो स्वभावले पनि फरक पार्छ। मेरो स्वभाव भन्नुपर्दा म यहाँ बस्न सक्दिनँ। दिनभरि स्कुलमा यहाँका साथीहरूको चालचलन चरित्र देखेकी छु, हेरेकी छु। मेरो मनले त्यो वातावरणमा मिसिन दिँदैन अनि कति दिनसम्म यो समाजमा एक्लो बनेर जिउन सकौँला भनी आफैसित तर्क गर्छु। अनि तपाईँहरू अमेरिका आउनुको उद्देश्य सम्झन्छु, त्यसैले प्रत्येक पलले मलाई पोलिरहेको छ। त्यसैले होला म राति पनि बरबर आउन थालेको। सरिता चुपचाप सुनिरहेन्। नानुले फेरि भने, मामु म यहाँ बस्दिनँ, मलाई मेरै देशमा फर्काइदिनुहोस्। हाम्रो भविष्यको सुखमा यहाँ आउनुभयो, म तपाईँहरूको चित्त दुखाउने काम गर्न सक्दिनँ। यो समाजमा बसेर तपाईँहरूको भावनामा चोट पुर्याउने काम मबाट भयो भने म आफैले आफूलाई माफ गर्न सक्दिनँ। त्यसैले मामु मलाई यहाँबाट नेपाल नै लिएर जानुहोस् अथवा मलाई मात्र फर्काइदिनुहोस्, म उतै गएर पढ्छु। छोरीको गम्भीर अभिव्यक्तिले सरितालाई चकित बनायो। नानुले बोलुन्जेल सरिताका मनमा धेरै कुरा खेलिरहे। सरिताले भनिन्, छोरी जस्तो तिम्रा इच्छा त्यस्तै हुन्छ, अब खाना खाऊ। मैले पनि धेरै कुराहरू महसुस गरिरहेकी छु, त्यहीँबाट हरियो पत्ता चिट्ठा पारेर आएकाले त आफूलाई यति दुःखी महसुस गरिरहेका छौँ। अझ यहाँ त कोही नेपालमै छोराछोरी छोडी आएका छन्, कोही लोग्ने छोडेर आएका छन्, कोही स्वास्नी छोडेर आएका छन्। तिनीहरूको ठाउँमा आफूलाई तुलना गरेर हेर्थे, पहिले त त्यसले मलाई ज्यादै आनन्दको अनुभूत गराउँथ्यो, अब मलाई ती कुराहरूले खुसी बनाउन सक्दैनन्। यो विशाल ठाउँमा कहिलेकाहीँ कसरी पढाउन सकिन्छ, कसरी उत्रिन सकिन्छ भन्दा भन्दै जिन्दगी नै यो बिरानो मुलुकमा बित्ने हो कि भनी डराउन थालेकी छु। यिनै कुराहरूले मेरो मनमा द्वन्द्व चल्दा निष्कर्ष भने निकाल्न सकेकी थिइनँ। आज तिम्रो कुरा सुनेपछि मलाई निष्कर्षमा पुगेको अनुभव भयो। सरिताले भनिन्, छोरीमा आजै तिम्रा बुबासँग कुरा गरेर आफ्नै देश फर्कने वचन तिमीलाई दिन्छु। तिमीहरू जहाँ खुसी र सुखी हुन्छौ हामी त्यहीँ जानेर बस्ने हो, त्यहीँ जीवन बिताउने हो। तिमीले आफूलाई त्यहाँ मझधारमा पारी खुसी नहुने देख्यौ, त्यसैले नानु अब तिमीले सपनामा बरबराइरहनु पर्दैन। तिमीले दुई संस्कृतिका द्वन्द्वमा बाँचेर आफ्नो मुटु टोक्राउनु पर्दैन। हामी चाँडै नै आफ्नो देश फर्कनेछौँ। तिमीले स्कुल लैजान तयार पारेको चित्रको भावना मैले बल्ल बुझेँ। सरिताका कुराले नानुका मुहारमा खुसीका रेखा कोरिन थाले। उसले मामु भन्दै सरितालाई चपक्क समाति। जन्मे हुर्केको ठाउँ, बाल सखासितको स्मृति, जन्मदिने बाबुआमा, दाजुभाइ, सोजन, साथीभाइको सम्झना सरितासित नभएको हो र नानुप्रतिको प्रेम र जन्मभूमिको सम्झनाका कारण सरिताका आँखा अनायास आँसुले भरिए। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन कथाकार गीता खत्रीको अन्त्यहीन इच्छा कथा संग्रहभित्र संग्रहित कथा सपनामा बरबराइरहने छोरी मैले अहिले सुनाए। यसै संग्रहबाट अर्को कथा लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी कथाकार गीता खत्रीको पुस्तक अन्त्यहीन इच्छाभित्रका कथाहरू सुनिरहेका छौं। अब यसै संग्रहभित्र संग्रहित अर्को कथा सुनौ। शीर्षक छ उपहार।
रंगी सारी गुलाबी चुनरिया रे रंगी सारी गुलाबी चुनरिया रे मोहे मारे
फुलेर भन्नु पर्दा नारीको पुजारी थियो दयाराम। हरेक नारीलाई कसरी सम्मान गर्नुपर्छ भनेर ऊ राम्रोसँग जान्दथ्यो। त्यसैले त उसले करुणालाई आफ्नो घरमा भित्राएको थियो। त्यस वखत करुणा गर्भवती थिइन्। करुणा रूपमा साह्रै राम्री थिइन्। उनको बानी बेहोरा पनि राम्रो थियो। भैरहवादेखि काठमाडौँ पढ्न आएकी थिइन्। उनी बिहान कलेज पढ्न जान्थिन्, दिउँसो काममा। कलेजमा उनको भेट निरजसँग भएको थियो। छोटो समयमै दुवै मिल्ने साथी बनेका थिए। दैनिक सँगै उठबस गर्दा गर्दै उनीहरू बीचमा मायाप्रति बस्यो। दुवैजनाले एकअर्कालाई नजिकबाट मन पराउन थाले। करुणाले नीरजसँग साँचो प्रेम गरेकी थिइन्। नीरजले उनको रूपलाई मात्र माया गरेको थियो। त्यसैले उनको शरीरसँग खेलवाड गरेपछि करुणालाई उसले छोडिदियो। ऊ उच्च शिक्षाको लागि भनेर बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा गयो। त्यहीँबाटै सम्बन्ध विच्छेदको मुटु चिरिने चिठी पठाएको थियो। यस्तो चिठी हातमा पर्दा करुणा सहन नसके आत्महत्या गर्न हिँडेकी पनि हुन्। त्यति नै बेला दयारामले करुणालाई बचाएका थिए। करुणाका सबै कथा सुनेपछि अनि उनको पेटमा नीरजको बच्चा हुर्किरहेको थाहा पाएपछि दयारामले करुणालाई सान्त्वना दिँदै सम्झाएका थिए। करुणाको जीवन रक्षा पनि सुरक्षित एवं संरक्षित भविष्यको जिम्मेवारी दयारामले लिएपछि दुवै मन्दिरमा गएर विवाह गरे। दयारामले करुणालाई विवाह गरेपछि समाजका विभिन्न तितामिठा भनाइहरूलाई सहज रूपमा लिँदै र पचाउँदै आएका थिए। कसैले पनि उनलाई नारीको सम्मान गर्ने करुणा र दया भएको मान्छे भनेर भन्न सकेनन्, चिन्न सकेनन्। मानिसमा हुनुपर्ने राम्रो गुण भएर काम गरेको भनी उनको भावनाको कदर गर्ने एकजना पनि देखिएन। करुणालाई पत्नीका रूपमा भित्राएदेखि दयाराम उनलाई कति माया गर्थे त्यो उनी आफैलाई पनि थाहा थिएन। करुणाको सहमति बिना केही कुरामा पनि उनी आफ्नो आधिपत्य जमाउँदैन थिए। यसरी उनीहरूको समय बितिरहेको थियो। करुणाको पेटमा भएको बच्चा हुर्किँदै थियो। उनले लक्ष्मी पूजाको दिनमै छोरी जन्माए। दयारामलाई धेरै झलमल्ल भएको महसुस भयो। दिनदिनै गोरी सुन्दरी छोरी हुर्किरहेकी थिए। दयाराम छोरीलाई साह्रै माया गर्दथे। एक बिहान उठ्नासाथ उनी छोरीलाई काखमा लिई खेलाइरहेका थिए। करुणा पनि मस्किँदै दयारामको छेउमै बसिन्। करुणाले उनलाई प्रश्न गरिन्, तिमीलाई थाहै छ यिनी तिम्री छोरी होइनन्, यदि तिम्रो आफ्नै सन्तान जन्मियो भने पनि तिमी यो छोरीलाई त्यति नै माया गर्नेछौ, हेला त गर्ने छैनौ नि। दयारामले केही जवाफ दिएनन्, चुपचाप बसिरहे। त्यसको केही दिनपछि नै दयाराम भ्यासेक्टोमीको अपरेसन गरेर आए। धेरै जसो वास्तविक जीवनका घटना अथवा कथा उपन्यासहरूमा नारी पात्रहरूले बढी त्याग र बलिदान दिएको हुन्छ, तर आज दयारामले नारी मात्र करुणाका खानी हुँदैन, पुरुष पनि उत्तिकै दयावान हुन सक्छन्, उनीहरूको पनि माया गर्ने कोमल हृदय हुन्छ भनी प्रमाणित गरेर समाजलाई देखाइदिए। यसरी करुणा र दयारामको जीवनको दैनिकी अगाडि बढिरह्यो। दयाराम प्राय जसो करुणाका सबै इच्छा पूरा गरिदिन्थे। करुणाले दयारामसँग विवाह गर्नुभन्दा अगाडि नै अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयमा पढ्न जानका लागि गरेको आवेदन फारामको स्वीकृति भएको जानकारी आजै प्राप्त भयो। करुणाले आफूलाई पढ्न रुचि भएकाले पढ्न जाने कुरा बताइन्। दयारामले पनि सजिलैसँग स्वीकृति जनाए र आफूसँग भएको पैसा पनि दिएर पठाउने वचन दिए। पढ्नमा तेजीले करुणालाई त्यहाँको विश्वविद्यालयमा कुनै कठिनाई भएन। चाँडै नै सबै कुराको बन्दोबस्त भयो। उता दयाराम र छोरीलाई भने केही दिन घरै शून्य भइरह्यो। फोन र स्काइपमा भने हरेक हप्ता कुरा भइरहन्थ्यो, तर विगत केही महिनादेखि यो फोन र स्काइपमा केही कमी आइरहेको छ। करुणाको व्यस्तताले गर्दा होला भनी समय समयमा दयारामले काठमाडौँबाटै फोन लगाउन थाले। यत्तिकै करुणाको 2 वर्ष पढाइ सकियो। एउटा ठूलो हाइड्रो पावर कम्पनीले उनलाई काम दिने निर्णय गर्यो रे भन्ने खबर दयारामले करुणाकै मुखबाट सुन्न पाए। यो खबरले दयारामको खुसीको सीमा रहेन। अब त करुणाले उनी र छोरीलाई पनि अस्ट्रेलिया बोलाउन सक्छिन् होला। उनी अस्ट्रेलियाको सफा र सुन्दर सहरमा सपरिवार बसेको, घुमेको अनि सुखी जीवन बिताउने दिन फर्केको जस्ता अनेक सपनाहरू देख्न थाले। मोहे मारे करुणाकी छोरीले स्कुल सुरु गरिसकेकी छिन्। दयाराम पनि त्रिभुवन विश्वविद्यालयमा पढाउने काम गर्दैछन्। छोरीको हेरचाह लगायत यावत कुराको चाँजो पाँचो मिलाएकै छन् उनले। उनीहरू पनि यता व्यस्तै छन्। आमा नभएको कारणले छोरीको हेरचाहमा दयाराम बढी चासो राख्ने गर्छन्। करुणाले काम गर्न थालेको पनि आज दुई वर्ष बितिसक्यो। उनी काठमाडौँ फर्कने अथवा दयाराम र छोरीलाई उतै बोलाउने विषयमा कुनै कुराकानी नै भएको छैन। फोन त आउँदै आउँदैन। अचेल त किन हो, दयारामले काठमाडौँबाट फोन गर्दा पनि झर्को माने जस्तो गर्छिन्। केही समयदेखि करुणाको व्यवहारमा केही परिवर्तन आएको अनुभव दयारामलाई हुन थालेको छ। दयाराम साँझको खानपान सकिएपछि करुणाको व्यवहार सम्झदै एक्लै सोचमग्न भयो। त्यस्तो के समस्या आयो होला उनलाई र हामीदेखि रिसाउनु पर्ने? छोरीसँग पनि कुरै गर्दिनन्। मन खल्लो भयो उनको। अनि ओछ्यानमा गएर पल्टे। कुन बेला निदाएछन् उनलाई पत्तै भएन। बिहान अबेरसम्म सुतिरहे। छोरीले कति ढिलासम्म सुतेको, काम झलमल लागिसक्यो भनेपछि पो उनी बिउजिए। मन नलागी नलागी ओछ्यानबाट उठे। शनिबार भएकोले उनलाई काममा जानु परेन। बिदाका दिनमा उनी छोरीसँग घन्टौँ खेलिरहन्छन्। आज भने त्यति इच्छा पनि लागेको छैन, तर अबोध बालिकाले कर गरेपछि कसरी नमान्न सक्थे र? छोरीसँग केही बेर खेलेपछि उनी सानो ल्यापटपतिर लाग्छन् र इमेल हेर्न सुरु गर्छन्। करुणाले एउटा इमेल पठाएकी रहेछन्। खुसी भएर हत्तपत्त खोलेर पढ्न थाल्छन्। इमेलमा यस्तो लेखेको थियो, प्रिय दयाराम, तिमीले मेरा लागि धेरै दुःख कष्ट पीडा अवहेलना सहिसकेका छौ, त्यसका लागि म आभारी छु। तिमीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। पुरुष पनि यति महान र करुणाका सागर हुन्छन् भन्ने मैले सोचेको पनि थिइनँ। तिमीले प्रमाणित गरेर देखाइदियौ म धन्य रहेछु। यतिखेर मैले मेरा कुराहरू नलुकाई तिमीलाई सत्य बताउनु उपयुक्त सम्झेँ। त्यसमा नै हामी दुवैको भलाइ हुनेछ भन्ने मैले ठानेकी छु। साँचो कुरा के हो भने, म विगत केही महिनादेखि मेरो अफिसमा काम गर्ने जेम्स टर्नर भन्ने अस्ट्रेलियन नागरिकसँग प्रेम गर्न थालेकी छु। अहिले हामी यहाँको चलन अनुसार सँगै बस्छौँ। यस कम्पनीमा उसको ठूलो बोलवाला पनि छ। हामी दुईको मन मिल्यो र सुनौला सपना देखेर हामीले आपसमा विवाह गरेर निदो गरिसक्यौँ। आज मैले हुलाकबाट तिमीसितको सम्बन्ध विच्छेदको कागज पठाएकी छु। त्यसमा सही छाप गरी फेरि एकपल्ट माथि दया देखाई आफूलाई भगवान्को दर्जामा पुर्याउन तिमीले ढिला गर्ने छैनौ भन्ने पूर्ण विश्वास लिएकी छु। छोरीमाथि तिम्रो अथाह मायाको सागरमा कमी आउने छैन भन्ने पूरा विश्वासमा छु। म तिम्रो सदा ऋणी थिएँ र रहिरहनेछु। त्यो ऋण चुक्ता गर्न म यो जीवन भएसम्म समर्थ हुने छैन, तर मेरो चिनो वा निशानीको रूपमा मेरी छोरी तिमीलाई उपहार दिँदैछु। मलाई पूर्ण विश्वास छ तिमीले अवश्य स्वीकार गर्नेछौ। तिम्रो मुटु विशाल छ। जीवनको यात्रामा यस्ता कुराहरू आइ नै रहन्छन् भने यसलाई सहज रूपमा लिने नै छौ।
रंगी सारी हो पहनी सारी गुलाबी चुंदरिया रे मोहे मारे नजरिया सबरिया।
इमेल पढ्दा पढ्दै दयारामका आँखा रसाएर आए। छोरी नजिकै थिए। उसले सोधिहाली, बाबा किन रुनु भएको, के भयो? दयारामले भने, म रोएको होइन छोरी, कहिलेकाहीँ आँखामा आँसु बढी हुन्छ, त्यसलाई निखारेको मात्रै हो। उपहार शीर्षकको यो कथा कथाकार गीता खत्रीको कथा हो। यसलाई मैले उहाँको अन्त्यहीन इच्छा पुस्तकबाट लिएको थिएँ। आजको श्रुति सम्वेकमा मैले यसै पुस्तकबाट कथाकार गीता खत्रीको तीनवटा कथाहरू सुनाएँ। पहिलो कथा थियो विजय र दोस्रो कथा सपनामा बरबराइरहने छोरी सुनाएको थिएँ भने तेस्रो कथा उपहार शीर्षकको अलि भर्खरै वाचन गरेर सुनाए। श्रुति सम्वेकमा यी कथाहरूको वाचन तपाईँलाई कस्तो लागेको छ हामीलाई प्रतिक्रिया दिनुहोला। अर्को साता कथाकार गीता खत्रीको पुस्तक अन्त्यहीन इच्छाभित्रका कथाहरू लिएर अन्तिम श्रृङ्खला लिएर आउनेछु। तबसम्मको लागि प्राविधिक साथी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरी श्रुति सम्वेकबाट विदा हुन्छौं। नमस्कार, शुभरात्री।